यो रेडियो नेपाल हो। अब अच्युत अरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सरकारको निर्णय। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदम्बे सर्वसम्मत चयन। भक्तपुर र काठमाडौँको सीमा क्षेत्र मनोहरा खोला किनारको सुकुम्बासी बस्ती हटाइयो। सरकारद्वारा आर्थिक स्थिति पत्र 2083 सार्वजनिक। अर्थतन्त्र चुनौतीबाट घेरिए पनि रूपान्तरणका अवसरहरू रहेको निष्कर्ष। र अफ्रिकी राष्ट्र चाँडमा पानीको स्रोतलाई लिएर भएको हिंसामा 42 जनाको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिनुभयो। प्रवक्ता मन्त्री पोखरेलले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई बढ़ुवा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले आर्थिक क्षेत्रमा सुधार ल्याउने उद्देश्यले भन्सार नियमावली 2083 स्वीकृत प्रदान गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यसै गरी पछिल्लो समय चर्चामा रहेको त्रिवी क्रिकेट मैदान खाली गराउने संचारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले आजै त्रिवेणी विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरूसँग भएको छलफल सकारात्मक रहेको र मैदान भत्काउने वा खाली गराउने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पार्नुभयो।
हामी मूल्याङ्कन आफ्नो सेल्फ पनि हामीले गरिरहेका छौँ, तर मूल्याङ्कन नागरिक मतदाताहरूले पनि गरिराख्नु भएको छ। उहाँले गरेको मूल्याङ्कन अनुसार आफूलाई सुधार्नेहरू काम गर्ने काम त हामी गरि नै रहेका छौँ, तर हामीले गरेको मूल्याङ्कन अनुसार 30 दिनमा गर्ने काम पनि लगभग सबै अघि बढेको नै छ र 100 दिनमा गर्ने कामहरू अब त्यो दिशामा उन्मुख नै छौँ। आज मेरो बिहान त्रिभुवन विश्वविद्यालयको उपकुलपतिज्यूसँग मेरो बैठक पनि थियो, रेजिस्ट्रार रेक्टरज्यू बिसीज्यू सबैजना आउनुभएको थियो, बसेर सकारात्मक कुरा भएको छ। त्यसो खाली गराउने त्यस्तो उद्देश्य होइन, त्यो लिइसकेको हुनाले त्यो लिज अग्रिमेन्ट फेरि गर्नुपर्ने छ, सकारात्मक कुराकानी भएको छ, फेरि नयाँ खालको लिज अग्रिमेन्ट सहित त्यो आउँछ, त्यसमा कुनै पनि समस्या छैन। दुईटै राज्यकै निकायहरू हुन्, त्यसले गर्दाखेरि त्यस्तो भत्किने गर्ने हुँदैन।
मन्त्री पोखरेलले टियू क्रिकेट मैदानको सम्झौताको अवधि सकिएकोले नयाँ भाडा सम्झौता मार्फत सो मैदानलाई निरन्तरता दिइने बताउनुभयो। सरकारले नेपालको वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको आर्थिक स्थिति पत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ। स्थिति पत्रले नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीबाट घेरिएको स्वीकार गरे पनि रूपान्तरणका लागि बहुआयामिक अवसरहरू प्रशस्त रहेको निष्कर्ष निकालेको छ। दस्तावेजमा स्थिर सरकार, सुशासन र लगानी मैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास पुनः स्थापित हुने र स्वदेशी तथा विदेशी लगानी बढ़ने उल्लेख गरिएको छ। आर्थिक स्थिति पत्रमा देशमा ठूलो सम्भावनाका रूपमा जलविद्युत क्षेत्रलाई प्रस्तुत गरिएको छ। सरकारले प्राकृतिक, धार्मिक, सांस्कृतिक र हिमाली सम्पदा नेपालको अर्को बलियो आर्थिक आधार भएको औल्याएको छ। त्यसैगरी दस्तावेजमा कृत्रिम बौद्धिकता, रोबोटिक्स, सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतालाई आगामी दशकको प्रमुख अवसरका रूपमा राखिएको छ। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदम्बे सर्वसम्मत चयन हुनुभएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेता आङदम्बेलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। यसअघि आजै बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति गगन थापाले आङदम्बेलाई संसदीय दलको नेता प्रस्ताव गर्नुभएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकता अनुसार सबैलाई मिलाएर लैजाने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज संचारकर्मीसँगको कुराकानीमा उहाँले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङदम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएको बताउनुभयो। संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनमै जान सकिने भए पनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहना अनुसार सहमतिबाट नेतृत्व छनौट गरिएको सभापति थापाले उल्लेख गर्नुभयो। सहकारीमा फँसेको बचत फिर्ताका लागि सरकारले चक्रीय कोष मार्फत रकम फिर्ता गर्ने कार्यविधि लागू गरेको छ। नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जनाएको छ। कार्यविधि अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी चक्रीय कोष स्थापना गरिएको छ। कोष मार्फत समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गरिनेछ। कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारीको सम्पत्ति बिक्रीबाट उठेको रकम, संचालक तथा जिम्मेवार व्यक्तिबाट असुल गरिएको रकम तथा अन्य स्रोतबाट प्राप्त रकम जम्मा गरिने व्यवस्था गरिएको छ। कार्यविधिले 5,00,000 रूपियाँसम्म बचत भएका व्यक्तिलाई साना बचतकर्ताका रूपमा परिभाषित गर्दै उनीहरूलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ। यस्तै एकल महिला, 60 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दलित, आदिवासी, जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले तनहुको भानु चुदिरम्भालाई भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। भानु नगरपालिका 4 चुदिरम्भामा आज भानु साहित्य उद्यानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले भाषा एकताको आधार भएको उल्लेख गर्दै भानुभक्तको जन्मभूमि चुदिरम्भालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। साथै उहाँले भानु साहित्य उद्यान निर्माणले त्यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्र बनाउनुपर्ने धारणा राख्नुभयो। भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा खोला किनार स्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घर टहरा भत्काएर बस्ती खाली गरिएको छ। मध्यपुर थिमी नगरपालिका 1 लोकन्थली र काठमाडौँ महानगरपालिका 32 जडीबुटी स्थित मनोहरा खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका 810 घर टहरा भत्काउने काम आज दिउँसो सकिएको हो। मनोहरा सुकुम्बासी बस्ती क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको र सो स्थानका संरचना भत्काउन 24 डोजर प्रयोग गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले जानकारी दिनुभयो। 810 घर टहरा रहेको सो बस्तीमा 60% संरचना हिजो भत्काइएको थियो। बाँकी सबै घर टहरा आज दिउँसो भत्काइसकिएको हो। सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै शहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन शहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढ़ाएको हो। सरकारले सुकुम्बासी बस्तीका प्रभावित विद्यार्थीलाई पाएक पर्ने विद्यालयमा स्थानान्तरण गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरण बारे जारी गर्नुभएको 6 सर्कुलर बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीले परीक्षा व्यवस्थापन तथा समन्वय प्रभावकारी बनाउन स्थानीय तहलाई अनुरोध गरेको हो। शनिबारको वर्षापछि रोशी खोलाको बाढ़ीका कारण अवरूद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ। रोशी खोलामा अस्थायी डाइभर्सन बनाई आज दिउँसो 3 बजेदेखि आवागमन सुचारू गरिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हिजो अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनः क्षति पुर्याएपछि आज बिहानदेखि डाइभर्सन बनाई दिउँसो 3 बजेदेखि आवागमन नियमित गराइएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो। वर्षाले राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको रोशी क्षेत्रमा करिब 4 किलोमिटर डाइभर्सन बगाएको थियो। बाजुराको कोल्टीमा इलाका प्रशासन मालपोत तथा नापी सेवा केन्द्रका कार्यालयहरू सञ्चालन भएसँगै त्यस क्षेत्रका नागरिकलाई सेवा प्राप्त गर्न सहज भएको छ। गाउँमै सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरू सञ्चालनमा आएसँगै विगतमा नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र, जग्गा लगायत विभिन्न कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सरकारले कोल्टीमा इलाका प्रशासन कार्यालय, मालपोत तथा नापी सेवा केन्द्रका कार्यालयहरू स्थापना गरेसँगै यहाँका स्थानीयमा उत्साह थपिएको छ। स्थापना भएका कार्यालयहरूबाट नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र वितरण र जग्गा सम्बन्धी नियमित सेवा प्रवाह हुन थालेपछि वर्षौंदेखि सदरमुकाम मार्तडी धाउनुपर्ने स्थानीयको कष्टपूर्ण बाध्यता हटेको छ। जगन्नाथ गाउँपालिका छका स्थानीय निर बुढा
अहिले चाहिँ कोल्टीमा इलाका प्रशासनले आउँदाखेरि सहज भएको किन भनेपछि हामी उतिखेर पार्दै जाँदाखेरि पार्टको त्यस्तै यातायात असुविधा त्यस्तै हरेक कुराहरूलाई हामीले एकदम दुःख झेल्दै झेल्दै जानु पर्थ्यो।
यसअघि सामान्य कामका लागि समेत मार्तडी पुग्नुपर्ने बाध्यता रहेको यहाँका नागरिकले एकपटक नागरिकता बनाउनका लागि मात्रै करिब 10,000-15,000 रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल:
मेरो गाउँपालिकाको नागरिकहरूले त 10,000 भन्दा कम पैसाले एउटा नागरिकता लिएर फर्किन सक्ने थिएन। यो कामका लागि हामी स्थानीय तहका जनप्रतिनिधिहरू प्रस्ताव गर्ने ठाउँमा थियौँ, हामीले निर्णय गर्यौँ।
कोल्टीमा सेवा केन्द्र स्थापना भएसँगै बाजुराको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुन थालेका छन्, जसले दुर्गम क्षेत्रको विकासमा सेवा पुर्याउनुका साथै सरकारी सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
बाजुराको चाहिँ दुर्गम जिल्ला पनि हो, सीमान्त जिल्ला हो। यसको उत्तरका 4 स्थानीय तहहरू त्यो क्षेत्रका बासिन्दाहरूलाई मार्तडी सदरमुकाम आएर सेवा सुविधा लिन टाढा पर्ने, कच्ची बाटोको कारणले पनि भाडा बढी लागेर कुन्ना क्षेत्रका नागरिकहरूलाई घर दैलोबाटै आधारभूत सेवाहरू गर्ने उद्देश्यले यी 3 कार्यालयको स्थापना भएर अहिले कार्य रूपमा आइसकेका।
भौगोलिक रूपमा दुर्गम तथा पिछडिएको यस क्षेत्रका नागरिकलाई सहज सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यो संरचनाले स्थानीयको समय पैसा बस्नुका साथै सरकारले दिने सेवाहरू प्रति समेत विश्वास बढेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
नेकपा एमालेले आगामी नेकपा नेपाल कम्युनिष्ट पार्टीले आगामी मंगसिर 11-15 गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो। पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघ, प्रदेश, पालिका र वडा संगठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ। आगामी कार्तिक 15 सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ। सो निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ र जापानका राजदूत मायदा तोरूले आज छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। चिनिया राजदूतसँगको भेटमा नेपाल चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको संचार मन्त्रीको सचिवालयले जनाएको छ। राजदूत झाङ माओमिङले नेपालमा राजनैतिक परिवर्तनपछि स्थायी र बलियो सरकार बनेकाले आर्थिक तथा सामाजिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै त्यस किसिमको रूपान्तरणमा चीन सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। यसैगरी जापानका राजदूत मायदा तोरूसँगको भेटमा मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाल र जापान बीचको ऐतिहासिक मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभयो। नेपालले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा हेर्दै आएको उल्लेख गर्दै उहाँले बदलिँदो विश्व सन्दर्भमा प्रविधि र नवप्रवर्तन मार्फत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने बताउनुभयो। राजदूत तोरूले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्धनका क्षेत्रमा जापान र नेपालबीच सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समिति अन्तर्गत तीन उपसमिति गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। समितिको आज बसेको बैठकमा समितिका सभापति कृष्ण प्रसाद पौडेलले आवश्यकता, समयसीमा र विषयगत प्राथमिकता अनुसार तीन उपसमिति गठन गरिएको बताउनुभयो। निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन्। नेपालको संविधान र अन्तर्राष्ट्रिय श्रम संगठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धि अनुसार सबै पेसाकर्मीले संगठित हुने र रोजेको संगठनको सदस्य हुन पाउने गरी पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन्। म्याग्दीको धौलागिरी गाउँपालिका चार बगरमा 65 मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजना निर्माण शुरू भएको छ। हाइड्रो भिलेज प्राली प्रवर्तक रहेको आयोजनाले सड़क, विद्युत गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढ़ाएको छ। बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि कृत्रिम पानी पोखरी र व्यवस्थित घाँसे मैदान निर्माण गरिएको छ। पानी पोखरी र घाँसे मैदान निर्माण भएसँगै वन्यजन्तुलाई पानी र घाँसको लागि अन्यत्र जानु नपर्ने भएकाले मानव वन्यजन्तुबीच हुने द्वन्दमा कमी आउने विश्वास गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकी राष्ट्रिय निकुञ्जमा अहिले वन्यजन्तुको वासस्थानको काम प्रभावकारी बन्दै गएको छ। वन्यजन्तुको वासस्थानका लागि व्यवस्थित घाँसे मैदान, सोलर लिफ्ट, अटोमेटिक पानी पोखरी, कृत्रिम तालतलया प्राप्त मात्रामा भएसँगै वन्यजन्तुको लागि आहार समेत बढ्दै गएपछि मानव वन्यजन्तु बीचको द्वन्द समेत कमी हुन थालेको छ। बाँकी राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कणेल,
पानीको अभावमा वन्यजन्तुहरू चाहिँ विभिन्न क्षेत्रमा भौतारिनु पर्यो। बाँकी राष्ट्रिय निकुञ्ज भएर जाने विभिन्न सड़कहरू, राजमार्गहरू, नरहरू पार गरेर जानु पर्दाखेरि यहाँ विभिन्न एक्सिडेन्टहरू हुने, गाडी र जनावर ठोक्किने, गाउँ बस्तीमा छिर्न जाँदाखेरि मानव र वन्यजन्तु बीचको द्वन्द पनि बढ्ने जाने, वन्यजन्तुलाई पानीको लागि विभिन्न क्षेत्रभन्दा बाहिर जानु नपरोस् भन्ने उद्देश्यका लागि हामीले निकुञ्जभित्रै विभिन्न स्थानहरूमा कृत्रिम पानी पोखरी बनाएका छौँ। त्यसै गरी त्यसको वरिपरि घाँसी मैदानको पनि व्यवस्थापन गरेका छौँ।
निकुञ्जभित्र पानीको व्यवस्थापन चुनौती बन्दै गएको थियो, तर अहिले चुरेको मुहानबाटै पाइपलाइनका माध्यमबाट पानीको व्यवस्थापन भएपछि वन्यजन्तु अवलोकन गर्न समेत सहज भएपछि पर्यटक बढ्न थालेका छन्। बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्का,
पोखरीमा प्रशस्त वन्यजन्तु पानी पिउन यहाँ आउने गर्छन् र यो घाँसे मैदान पनि यी वन्यजन्तुकै चरण वितरणका लागि तयार पारिएको हो। पछिल्लो समय यो क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु अवलोकन गर्न सकिने अवस्था बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले बनाएको छ र यो सँगसँगै बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्यटनको प्रवर्धन सँगसँगै पर्यटकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको अवस्था छ।
व्यवस्थित पानी पोखरी र घाँसे मैदान भएसँगै वन्यजन्तु को संख्या पनि बढ्दै गएको छ। देराली हरियाली सामुदायिक वनका अध्यक्ष लोकेन्द्र खत्री,
राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रहरूमा घाँसी मैदानहरूको व्यवस्थापन, सोलर सिस्टमको पानी पोखरीहरूले गर्दा यहाँको चाहिँ वन्यजन्तुको लागि साथै उपयुक्त व्यवस्थापन भएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय घाँसे मैदान र पानी पोखरी व्यवस्थित भएसँगै मानव वन्यजन्तु द्वन्द पनि घट्दै गएको छ। हाल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र 30 पानी पोखरी निर्माण भएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानका परराष्ट्र मन्त्री अब्बास अराघची इरान अमेरिका बीच शान्ति वार्ताका विषयमा छलफल गर्न रूस पुग्नु भएको छ। उहाँले अमेरिकाले विभिन्न माग राखेका कारण शान्ति वार्ता हुन नसकिरहेको रूसी अधिकारीहरूलाई बताउनुभयो। मन्त्री अराघचीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गर्नुहुने कार्यक्रम रहेको छ। इरानी मन्त्री अराघची रूस पुग्नुभएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शान्ति वार्ताका लागि आफूहरू हर समय उपलब्ध रहेको बताउनु भएको छ। अफ्रिकी राष्ट्र चाँडमा पानीको स्रोतलाई लिएर शुरू भएको स्थानीय विवाद हिंसामा परिणत हुँदा कम्तीमा 42 ज्यान गएको छ। सुडान सीमासँग जोड़िएको क्षेत्रमा भएको यो घटना स्रोतभाव र बढ़दो अस्थिरताले कसरी ठूलो मानवीय संकट निम्त्याउन सक्छ भन्ने उदाहरणका रूपमा देखिएको छ। बाँडी फिरा प्रान्तको इगोटे गाउँमा दुई परिवार बीच पानी प्रयोगको विषयमा शुरू भएको झडप हिंसामा परिणत भएको र घटनामा 10 जना घाइते भएका छन्। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले देशको आर्थिक स्थिति पत्र सोमबार सार्वजनिक गरेको छ। स्थिति पत्रले 7 वर्षभित्र प्रति व्यक्ति आय 3,000 अमेरिकी डलर नाग्ने र अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर नजिक पुर्याउने लक्ष्य राखिएको छ। त्यसका लागि 5 वर्षभित्र 15,000 मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउने, राष्ट्रिय गौरवका आयोजना 2 वर्षभित्र सम्पन्न गर्ने, कृषि उद्योग पर्यटन बीच अन्तर सम्बन्ध बलियो बनाउने लक्ष्य स्थिति पत्रले अघि सारेको छ। आर्थिक स्थिति पत्रले कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन आय र निर्यात बढाउन सकिने स्पष्ट गरेको छ। उच्च मूल्यका बाली, पशुपालन, बगैंचा विकास तथा कृषि प्रशोधन उद्योगमा लगानी बढाएर आयात प्रतिस्थापन सम्भव भएको स्थिति पत्रले उल्लेख गरेको छ। त्यसै गरी वार्षिक रूपमा ठूलो रकम भित्राउने विप्रेषणलाई उपभोगमा मात्र सीमित नराखी उद्यमशीलता, सिप विकास र उत्पादन क्षेत्रमा जोड्नुपर्नेमा स्थिति पत्रले जोड दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको अनुभव र सिपलाई घरेलु उत्पादनमा उपयोग गर्ने नीति आवश्यक रहेको आर्थिक स्थिति पत्रले औल्याएको छ। स्थिति पत्रमा मुलुकभित्र उपलब्ध खनिज, जल, जमिन, जंगल र जड़ीबुटीको दिगो उपयोगबाट आय, उत्पादन र रोजगारी बढाउन सकिने उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षदेखि औसत 7% आर्थिक वृद्धि हासिल गर्न सकिने स्थिति पत्रले औल्याएको छ। नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक सोमबारबाट 71 वर्षमा प्रवेश गरेको छ। त्यस अवसरमा बैंकले पूर्व गवर्नर डाक्टर युवराज खतिवड़ालाई विशेष सम्मान गर्नुका साथै अन्य पूर्व गवर्नरहरूलाई कदर प्रदान गरेको छ। समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले मौद्रिक नीतिको आधारमा मुलुकका वित्तीय उपकरणहरूको परिचालन गरी मुलुकमा वित्तीय स्थायित्वको लागि राष्ट्र बैंकले काम गरेको बताउनुभयो। गवर्नर पौडेलले सम्पत्ति शुद्धिकरण निवारणको सन्दर्भमा कार्ययोजना अनुसारको काम राष्ट्र बैंकले अघि बढ़ाएको बताउनुभयो। सम्मानित व्यक्तित्व पूर्व गवर्नर तथा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अर्थतन्त्रका जुनसुकै क्षेत्रमा समस्या आए पनि राष्ट्र बैंकलाई आक्षेप लगाउने गरिएको भन्दै त्यसलाई सुधार्ने गरी काम गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभयो। पूर्व अर्थमन्त्री खतिवड़ाले बदलिँदो अवस्थामा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले विगतमा भन्दा धेरै काम गरेर नेपाल राष्ट्र बैंक तथा आफू र आफ्नो संस्था प्रतिष्ठित हुने गरी काम गर्नु आवश्यक भएको बताउनुभयो। त्यस अवसरमा 20 वर्ष सेवा गरेका बैंकका विभिन्न कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो। राष्ट्रिय योजनाका सदस्य डाक्टर संजय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको जगमा दीर्घकालीन सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक प्रतिफल सृजना गर्ने आयोजना तथा कार्यक्रम एवं नीतिगत सुधारको जग निर्माण गर्ने बताउनु भएको छ। नेपाल व्यवस्थापन संघले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा योजना आयोगका सदस्य आचार्यले राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानको विधि र प्रक्रिया परिवर्तन गर्ने बताउनुभयो। कार्यक्रममा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले रोयल्टीका रूपमा रूल अफ थम्बको विद्यमान सूत्रका साथै समपूरक विशेष अनुदानको सूत्र परिवर्तन गर्न सरकारलाई सुझाव दिनुभयो। निजी क्षेत्रले कुनै पनि जोखिम नलिने मनोविज्ञान त्यागेर मात्रै सार्वजनिक निजी साझेदारीको मोडेल प्रभावकारी हुन सक्ने बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
छैठौं बीच एसियन गेम्स अन्तर्गत महिला कबड्डीमा नेपालले काँस्य पदक जितेको छ। समूह विजेताको हैसियतले सेमी फाइनलमा स्थान बनाएको नेपालले चाइनिज ताइपनलाई 48-32 र थाइल्याण्डलाई 49-33 हराएको थियो। त्यसपछि समूहको अन्तिम खेलमा बंगलादेश नेपालसँग 38-36 निराश बनेको थियो। सेमी फाइनलमा भारतसँग हारेको बंगलादेश पनि काँस्य पदक हासिल गर्यो। आईसीसी विश्वकप लीग 2 क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स युए विजयी भएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा युएले ओमानलाई 25 रनले पराजित गर्दै जीत हासिल गरेको हो। पहिले ब्याटिङ गरेको युएले ओमानलाई जितका लागि 269 रनको बलियो लक्ष्य दिएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत कर्णाली प्रदेशको हिमाली भूभागको थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुरक्षण मुद्रण केन्द्रलाई व्यापारी कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सरकारको निर्णय। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदम्बे सर्वसम्मत चयन। भक्तपुर र काठमाडौँको सीमा क्षेत्र मनोहरा खोला किनारको सुकुम्बासी बस्ती हटाइयो। सरकारद्वारा आर्थिक स्थिति पत्र 2083 सार्वजनिक। अर्थतन्त्र चुनौतीबाट घेरिए पनि रूपान्तरणका अवसरहरू रहेको निष्कर्ष। र अफ्रिकी राष्ट्र चाँडमा पानीको स्रोतलाई लिएर भएको हिंसामा 42 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।